یہ سورت اتنی پیاری ہے الحمدللہ، بہت جامع سورت ہے، بہت کمپریہنسو ہے. یہ وہ ایک سورت ہے، پہلی مکمل کمپلیٹ سورت ہے جو آپ صلی اللہ علیہ وسلم پہ نازل ہوئی تھی. اس سے پہلے مطلب آیتیں تو نازل ہو رہی تھیں لیکن پوری کمپلیٹ سورت نہیں نازل ہوئی تھی. جیسے اس سے پہلے سورہ علق کی وہ 5 آیات آپ کو پتہ ہے، پوری سورہ علق نہیں نازل ہوئی تھی، سورہ العلق کی پہلی 5 آیتیں نازل ہوئی تھیں. اور اس کے بعد سورہ نون یا سورۃ القلم جس کو کہتے ہیں، اس کی 7 آیات نازل ہوئی تھیں. پھر سورۃ المزمل کی 9 آیات نازل ہوئی، پھر سورۃ المدثر کی 7 آیات نازل ہوئی، اور اس کے بعد سورہ فاتحہ کی ساری آیات ایک ہی دفعہ نازل ہوئی. تو فرسٹ کمپلیٹ سورہ ہے یہ، ٹھیک ہے. اور یہ سورت آپ دیکھیں گے بعض جگہ لکھا ہے مکی ہے، بعض جگہ لکھا ہے مدنی ہے. تو بات یہ ہے کہ یہ سورت 2 دفعہ نازل ہوئی، جب آپ صلی اللہ علیہ وسلم مکہ میں تھے تب بھی نازل ہوئی، اور جب ہجرت کر کے مدینہ چلے گئے تب بھی نازل ہوئی دوبارہ. یاد رکھیے مکی اور مدنی صورتیں کس طرح سے ڈیٹرمن ہوتی ہیں، جو پری مائیگریشن کا آپ کا ٹائم تھا نبی کریم صلی اللہ علیہ وسلم کا، یعنی ہجرت سے پہلے کا جو وقت تھا، اس میں جتنی صورتیں نازل ہوئیں ان کو ہم کہیں گے مکی صورتیں. اور ہجرت کے بعد کا ٹائم، چاہے آپ صلی اللہ علیہ وسلم اس ٹائم میں حدیبیہ میں ہوں، یا آپ صلی اللہ علیہ وسلم اس ہجرت کے بعد آپ صلی اللہ علیہ وسلم حج کرنے کے لیے آئے وہاں پہ کوئی صورتیں نازل ہوئیں، آیتیں نازل ہوئیں، تو ان کو مکی نہیں کہیں گے. جو بھی آفٹر مائیگریشن کا ٹائم ہے اس میں جتنی آیتیں جتنی صورتیں اتری ہیں ان کو سب کو ہم کیا کہیں گے؟ مدنی صورتیں. ٹھیک ہے، الحمدللہ یہ بات کلیئر ہو گئی. اب ہم نے اس سورت کو 3 حصوں میں ڈیوائیڈ کیا تھا، رائٹ. پہلا حصہ آپ پڑھ چکے ہیں، اللہ تعالی کی تعریف کا، اس کی تعارف، اس پہچان، اس کے اوپر مبنی تھا. سب سے پہلے قرآن پاک شروع ہوتا ہے تو اللہ تعالیٰ اپنی پہچان کرواتے ہیں، اور اپنا اور اپنے بندے کے درمیان جو ریلیشن شپ ہے اس کو اللہ تعالیٰ بیان فرماتے ہیں کہ کیا ریلیشن شپ ہے میرا اور میرے بندے کا. وہ سمجھ آ گیا تھا امید ہے آپ لوگوں کو، رب العالمین جب کہا گیا، ٹھیک ہے. اس کے بعد جو آیت آج ہم دیکھ رہے ہیں، ایاک نعبد و ایاک نستعین، یا کا کہ نہیں کا کریں، یا کے اوپر تجدید ہے تو اس کو زور دے کے کہیں. تو اس آیت کو 2 میں ڈیوائیڈ کریں، کیونکہ یہ سورت حدیث میں آتا ہے نا، اللہ اور بندے کے درمیان نصف نصف، آدھی آدھی ڈیوائیڈڈ ہے. فرسٹ 3 آیات اللہ تعالی کی ہیں اس کے بارے میں، لاسٹ 3 آیات جو ہیں وہ بندے کے لیے ہیں، ٹھیک ہے، 5 سے لے کے 7 تک بندے کے لیے. اور اب یہ نمبر 4 آیت رہ گئی. اس آیت کو ایاک نعبد اللہ کے لیے، اور ایاک نستعین ہمارے لیے بندوں کے لیے. تو ایاک نعبد و ایاک نستعین ایکچولی ایک اقرار ہے، اقرار نامہ ہے، سمجھ لیں جس کو ہم کہیں گے ایک ڈکلیریشن ہے. انسان ایک بات کو جیسے ایک عہد کرتا ہے، عہد نامہ کہہ لیں، اقرار نامہ کہہ لیں، ڈکلیریشن کہہ لیں، تو انسان کیا ڈکلیئر کر رہا ہے، کیا بات کہہ رہا ہے، ایاک نعبد، اے اللہ ہاں میں صرف تیری، ہم صرف تیری. اب صرف تیری کو ضرور یاد رکھیے گا، کیونکہ یہ بھی کہا جا سکتا تھا نعبدک کا کیا مطلب ہوگا، ہم عبادت کرتے ہیں، کا میں نے آپ کو معنی بتایا تیری، ٹھیک ہے. لیکن اللہ تعالیٰ نے یہ نہیں فرمایا، بلکہ کیا فرمایا، ایاک نعبدک، ہو یعنی ہم صرف اور صرف اونلی یور عبادت کرتے ہیں. انلی سے سمجھتے ہیں نا بات کو، جیسے بعض لوگ خط لکھتے ہیں تو نیچے لکھتے ہیں، جو بہت ہی کوئی پیارا ہو تو اس سے لکھتے ہیں صرف آپ کی اور صرف آپ کی، ہے نا، تمہاری اور صرف تمہاری. उसका क्या मतलब होता है, यानी और किसी की भी नहीं, सब की नफी कर दी। तो जब इंसान कहता है सिर्फ तेरी ही हम इबादत करते हैं, तो उसने क्या किया, उसने एक हल्फ उठा लिया, हल्फ वफादारी का, ओथ वफादारी का। ओथ ओथ का पता है ना आप लोगों को, ओथ भी लेते हैं, तो वफादारी का ओथ लेते हैं मुल्कों में भी कि हम इस मुल्क के साथ वफादार रहेंगे। तो यहाँ पे भी एक ओथ उठा रहे हैं आप, कोई मामूली बात नहीं है। किस चीज का ओथ है, अपने रब के साथ वफादारी करने का ओथ कि ऑलवेज मैं तेरी वफादार रहूंगी। कैसे नाबुदू में क्या माना है, नाबुदू को जरा, इबादत क्या होती है, इबादत का जो डिक्शनरी मीनिंग है वो ये है कि किसी के इंतहाई ताजीम और मोहब्बत की वजह से उसके सामने इंतहाई आजी और फर्माबरदारी का इजहार करना। इस डेफिनेशन को लिख लें आप, इबादत का क्या माना है, डिक्शनरी मीनिंग क्या है, किसी की इंतहाई ताजीम, ताजीम क्या होती है, रिस्पेक्ट, इंतहाई रिस्पेक्ट और मोहब्बत की वजह से उसके सामने इंतहाई आजी और फर्माबरदारी का इजहार करते हैं आप। यानी इबादत में कितने कॉम्पोनेंट्स हो गए, इंतहाई मोहब्बत और इंतहाई आजी, समझ रहे, दो चीजें। अब देखें औरों के साथ किसी जगह पे आपको किसी से मोहब्बत होती है लेकिन आजी नहीं होती उसमें। अब मसलन बच्चों के साथ मोहब्बत है लेकिन ये तो नहीं कि हम बच्चों के सामने आजी का इजहार करें, ठीक है। इसी तरह किसी के आगे हो सकता है आप आजी करें लेकिन उससे इंतहाई मोहब्बत ना हो। मसलन है कि आप अपने बॉस हैं या कोई है, इंतहाई आजी के साथ उनसे मिलते हैं, कोई बड़े आदमी है उनसे बड़ी आजी के साथ आप आगे झुक झुक के सलाम करते हैं लेकिन इंतहाई मोहब्बत नहीं है। लेकिन अल्लाह ताला की इबादत में क्या है, इबादत किस चीज का नाम है कि उसमें दो चीजें होनी लाजमी है, बहुत ज्यादा मोहब्बत हो और बहुत ज्यादा आजी हो। सुभान अल्लाह। अच्छा ये आज हम सीख रहे हैं इबादत का माना, क्योंकि अल्लाह ताला ने फरमाया कुरान पाक में वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून, हमने जिन और इंस को सिर्फ इसलिए पैदा किया कि वो हमारी इबादत करें। यानी हमारा तो मकसद ही ये है दुनिया में आने का कि हम अल्लाह की इबादत करें। लेकिन इबादत का हमें पता ही नहीं कि इबादत में होता क्या है, इंतहाई मोहब्बत, क्या वाकई इंतहाई मोहब्बत, सबसे ज्यादा मोहब्बत क्या हमें अल्लाह ताला के साथ है। अपना अपना सब खुद जवाब दें कि उससे ज्यादा हमें किसी से भी ना मोहब्बत हो, और इंतहाई आजी उसके सामने है कि किसी और के सामने हम इतने आजिज ना हो जितने अल्लाह के सामने आजी हो। ये आयत ना बहुत इंपॉर्टेंट है, बहुत इंपॉर्टेंट है, इसलिए कि उलमा फरमाते हैं कि पूरी सूरत की सीक्रेट इस आयत में है, ठीक है। और पूरे कुरान का खुलासा क्या है, सूरह फातिहा, और सूरह फातिहा का खुलासा क्या है, समरी क्या है, इय्याका नअबुदु व इय्याका नस्तईन, इसलिए इसको बहुत अच्छी तरह से समझे। तो क्या आजी, जितनी आजी मुझे बॉस के सामने है या जितनी आजी कोई सदर यहाँ पे आ जाए अगर इस मुल्क का और वो कहे कि हम आपके इलाके में आ रहे हैं, सदर साहब आ रहे हैं, अच्छा जी आपको उनसे मिलना है तो आए, जो आजी आपकी सदर के सामने होगी या यहाँ के गवर्नर के सामने होगी, कैसे आप हाथ बांधे खड़े हो जाते हैं और झुक झुक के और बस आपका बस नहीं चलता कि मैं कर क्या लूं अब, तो क्या इससे ज्यादा बढ़ के आजी अल्लाह के लिए है या नहीं। तो ये चीजें नोट करने की है, इसलिए क्योंकि इबादत इसके बगैर तो नहीं होती। आपकी इंतहाई मोहब्बत अल्लाह के लिए क्या है, और सिर्फ उसके लिए, देखिए ना इया का है, आप रोज कह रहे हैं अल्लाह सिर्फ तेरे लिए, सिर्फ तेरी मैं इबादत करती हूँ, यानी सिर्फ तेरे लिए मेरी इंतहाई मोहब्बत, आप ये कह रहे हैं खड़े होकर नमाज में। जब आपने सिर्फ तेरा कह दिया ना, इसका मतलब है कि बाकी किसी से मुझे इतनी मोहब्बत नहीं है जितनी तुझसे है, اور باقی کسی کے سامنے میری اتنی عاجزی نہیں ہے جتنی تیرے آگے, اتنی تعظیم نہیں ہے کسی کے لیے. تو آپ یہ کوئی چھوٹی بات نہیں کہہ رہے, بہت بڑی بات کہہ رہے ہیں, بہت بڑی ڈکلیریشن ہے یہ. اور اس میں شرک کی بھی نفی ہو گئی, کیونکہ آپ نے یہ کہہ دیا کہ عبادت صرف تیرے لیے ہے اور کسی کے لیے ہے ہی نہیں ہے. اچھا پھر اب اس کو دوسرے اس کے معنی میں جو ہم غلامی کا معنی لیتے ہیں, عبد کا, عبد کا معنی کیا ہوتا ہے عام الفاظ میں؟ عبداللہ نام رکھتے ہیں, عبد الرحمن نام رکھتے ہیں, یہ تو ٹھیک ہے, مگر یہ نہیں کہہ سکتے عبد الرسول, عبد الفلانا, کوئی اور کسی کے آگے نہیں کر سکتے. صرف اللہ کی غلامی ہے, کیونکہ یہاں پہ کیا آیا, ایاک نعبد, ہم صرف تیری غلامی کرتے. کوئی نام عبد کے آگے کسی کا نام, عبد العثمان مثلاً کوئی رکھتے, عثمان کا غلام, علی کا غلام, ایسے نہیں رکھ سکتے. ٹھیک ہے, کیونکہ ہم ڈکلیئر کرتے ہیں اپنی نماز میں کہ ہم صرف اللہ تیری غلامی کرتے ہیں. تو آپ نے جب یہ حلف اٹھا رہے ہیں نا آپ, تو آپ نے یہ کہہ دیا ہے گویا کہ میں گیو اپ کرتی ہوں اپنی فریڈم. اچھی طرح اور سے یہ بات سنیں, جو بعض لوگوں کو یہ پتہ نہیں ہے کہ وہ غلام ہیں, وہ بےچارے اپنے آپ کو بہت آزاد سمجھتے ہیں, میری مرضی, میں جو مرضی کروں. اب یہ تو نہیں ہے کہ ہماری دنیا کے اندر بھی بس اللہ کا حکم چلے, مسجد میں نماز تو پڑھ رہے ہیں. پچھلی دفعہ بھی میں نے آپ کو یہ بات خیر سمجھائی تھی. اب آپ یہاں دیکھیں کہ میں نے اپنی آزادی گیو اپ کر دی اور میں تیری غلام ہوں, میں تیری غلام بنتی ہوں. اب یہ انسان دیکھیں, سبحان اللہ, دنیا میں کوئی ایسا آقا نہیں ہے, کوئی ایسا بندہ نہیں ہے جس کے سامنے کوئی آ کے کہے جی میں آپ کی غلامی میں آنا چاہتی ہوں. کبھی بھی نہیں کسی کا کوئی غلام بننا چاہتا نا, غلامی کو تو ایک بری بہت چیز سمجھا جاتا ہے. لیکن اللہ تعالیٰ کی غلامی کیسی ہے کہ بندہ خود آ کے کہہ رہا ہے کہ اللہ میں آپ کی غلامی میں آ رہا ہوں, میں چاہتی ہوں تیری غلام بننا, سبحان اللہ, اور صرف تیری غلامی کرنا چاہتی ہوں. میں اسی میں ہی پتہ چل جاتا ہے کتنی محبت آ گئی. تو انسان نے جب یہ کہہ دیا نا میں تیری غلامی میں آتی ہوں, تو میں نے آپ کو لاسٹ ٹائم بھی بتایا تھا کہ غلام کیا, جو بتائیں کہ کیا ایسا ہوتا ہے کہ غلام کچھ اسپیسیفک ٹائم کے لیے غلام ہوتا ہے یا سارا وقت غلام رہتا ہے؟ میں نے آپ کو کہا تھا کہ آپ تھوڑا سا ہسٹری پڑھیں یا انٹرنیٹ پہ سرچ کریں سلیوری کیا ہوتی تھی. تو غلام ایسا نہیں ہوتا کہ مسجد میں تو میں غلام ہوں اور جب مسجد سے نکلوں تو میں کہوں کہ اب تو میں اللہ کی غلام نہیں ہوں. غلام کا تو دن رات خوشی غمی ایوری تھنگ اپنے ماسٹر کے کہنے پہ ہوتی ہے, اس کی مرضی کے مطابق ہوتی ہے. غلام بیسیکلی یہ ڈکلیئر کرتا ہے, یعنی غلامی کا مطلب ہی یہ ہے کہ اب اس بندے کی کوئی مرضی نہیں ہے. مرضی کو تو آپ مرضی کا لفظ لکھ کے نا اس کے اوپر پینسل سے لائن لگا دیں, میری مرضی لکھ کے نا پینسل سے اس پہ لائن لگا دیں, کاٹ دیں اس کو کہ یہ ختم ہو گئی. جب میں نے غلامی اپنے آپ کو کہہ دیا کہ میں غلام ہوں تو یہ میری مرضی اب رہی نہیں. جی بہت بڑی بات ہے, یہ بہت بڑی بات ہے. یہ لوگ نماز میں یاک نعبد کہیں اور اس کے بعد کہیں میری مرضی ہے کہ میں حجاب لوں کہ نہیں لوں, میری مرضی میں سود کھاؤں کہ نہیں کھاؤں, میری مرضی میں جھوٹ بولوں کہ سچ بولوں, میری مرضی میں ایمانداری سے چلوں یا بے ایمانی کروں, میری مرضی ہے کہ میں جو مرضی کروں, میری مرضی میں سو کے اٹھوں 10 بجے یا سو کے اٹھوں اس وقت فجر سے پہلے, میری مرضی ہے میں جو مرضی کروں بھائی, میری مرضی ہے کہ میں اپنے خوشی کے دن کیسے گزاروں, میری مرضی ہے کہ میں غم کے دن کیسے گزاروں. آپ کی تو نہیں مرضی چل سکتی, یا آپ تو خود کہہ رہے ہیں یا کا نابود. انسان ایک بہت اس میں اچھی بات بھی ہے کہ دیکھیں انسان جب اللہ کا غلام خود کو قرار دے دیتا ہے نا, تو ساری غلامیوں سے آزاد ہو جاتا ہے. اب اس کو کسی کی بھی انہیں مرضی ماننے کی ضرورت نہ, اپنے نفس کی, نہ لوگوں کی, نہ معاشرے کے رسم و رواج, نہ اپنی خواہشات کی, نہ کسی اور کے بھی نہیں مرضی مانگنے کی ضرورت. اب اس کو کیا, صرف وہ ایک کا غلام بن گیا نا. ایک کا غلام بننے کا فائدہ کیا اس کو ہوا کہ اب جو اقبال کہتا ہے نا, یہ ایک سجدہ ہے ये एक सजदा जिसे तू गरा समझता है, हजार सजदों से देता है आदमी को निजात। एक सजदा है, तुझे मुश्किल लगता है ना ये करना, लेकिन ये तुझे हजार सजदों से निजात देता है, क्योंकि इसके दर पे झुको, उसके पे झुको, उसके पे झुको, क्या जरूरत है इसको खुश करना है, उसको करना है, उसको करना है। हमें जरूरत ही नहीं किसी को भी खुश करने की, हमने तो एक रब को खुश करना है, क्योंकि हम तो सिर्फ उसके गुलाम है। और जो हर एक के गुलाम है, ये कभी शोहर की गुलाम, कभी बच्चों की गुलाम बनी हुई है, कभी माशरे की गुलाम बनी हुई है, कभी लोग क्या कहेंगे इसकी गुलाम बनी हुई है, तो जाओ जाके सबको राजी करते रहो, तुमसे राजी किसी ने भी नहीं होना, देखना कोई भी नहीं तुमसे राजी होगा। इन द एंड भी तुम रोते ही फिरोगे कि इनके लिए तो इतना किया फिर भी नहीं ये खुश हुआ, तो तुम अल्लाह के लिए करते ना तो उसको राजी कर सकते थे। तो अब आप यहाँ पे खुद साथ साथ नोट करते जाएं, तो ऊपर लिख लें अपने लिए कि मैं अल्लाह की गुलाम हूं, मैं अल्लाह की गुलाम हूं, सिर्फ उसकी, ये लिख लें। और इसका जवाब दे कि क्या ये बात जब आप नमाज में कहते हैं तो सच कह रहे होते हैं कि झूठ। अच्छा, बाज लोग कहते हैं हमसे अमल नहीं होता, जब हमने अमल करना ही नहीं है तो कुरान क्यों पढ़े। तो अमल क्या है, क्या है अमल? अमल वही चीज है ना जो अल्लाह ने हुक्म दिया उसके मुताबिक करना, उसको हम कहते हैं ना अमल, राइट? तो बेसिकली वो क्या कह रही होती है कि मैंने कहना मानना ही नहीं है अपने आका का। क्या गुलाम ये कह सकता है कि मैंने आका का कहना नहीं मानना? कह सकता है ये? तो हम तो दिन में कितनी बार कहते हैं हम गुलाम हैं, फिर हम ये भी कहते हैं कि हमने अमल नहीं करना। तो अगर कोई ये कहता है मैंने अमल नहीं करना, तो या तो वो गुलाम ही नहीं है, वो तो गुलाम ही नहीं है, कि गुलाम की डेफिनेशन के ये खिलाफ है। कोई ये नहीं कह सकता, कोई गुलाम नहीं ये कह सकता मैंने अपने मास्टर की बात नहीं सुननी। अच्छा, आपके पास तो गुलाम नहीं है आजकल, आपके पास नौकर है, बहुत डर स्टेटस है गुलाम से। नौकर आपका जर खरीद नहीं होता, वो आज आपकी नौकरी कर रहा है, कल को वो कहेगा जी मैं जा रही हूँ कहीं और जाके नौकरी करूंगी। गुलाम ये नहीं कह सकता, गुलाम तो खरीदा हुआ होता है। तो जो आपका नौकर है, अगर वो आपको कहे मैं नहीं आपकी बात सुननी, मैं वही करूंगी जो मेरी मर्जी है, काम करूं ना करूं आप मेरे ऊपर कोई हुक्म नहीं चला सकती, तो आप क्या करेंगे? हालांकि आपने उसको खरीदा नहीं हुआ, आप करेंगे, आप कहेंगे चलो फारिग हो तुम, चले जाओ यहां से। लेकिन अल्लाह ताला अर्रहमान अर्रहीम है कि बंदे मुंह से ऐसी बातें निकालते हैं फिर भी वो उनको छोड़े हुए हैं, ये उसका रहम है। वरना एक लम्हे में उनके ऊपर ही आसमान को तोड़ सकता। तो और दूसरी बात ये कि आप किसी को नौकर रखते हैं तो क्या करते हैं? कुछ काम कहते हैं ना, कुछ हुक्म उसको देते हैं, या साथ अपने सोफे पे बिठाई रखती हैं आप उसको सजा के सारा दिन? हाँ, नौकर क्यों रखती हैं आप? काम कराने के लिए ना। गुलाम क्यों रखे जाते थे? उनसे तो बहुत ही मुशक्कतें ली जाती थी, बहुत भारी काम कराए जाते थे, उनके ऊपर तो रहम ही नहीं किया जाता था। तो आप नौकर इसलिए रखते हैं कि उसको कोई काम दें, कोई हुक्म दें और वो करे, ठीक है? फारिग बिठाने के लिए कोई नौकर नहीं रखता। अब आप यहां पे देखें, आपने जब कहा मैं गुलाम हूं, इसका मतलब है कि अब आप मुंतजर हैं कि अल्लाह ताला कोई ऑर्डर दे तो मैं उसको फॉलो करूं, क्योंकि आप गुलाम है, जाहिर है आप सोफे पे बैठने के लिए नहीं है, आप गुलाम है। गुलाम का काम ये होता है कि आका हुक्म दे तो वो हुक्म को माने, फॉलो करे। तो हम तो आका का हुक्म मानना तो दूर की बात है, वो तो दूर की बात है, हमारा तो हाल ये है कि हम ये भी नहीं जानना चाहते कि हमारे आका ने हमें हुक्म दिया क्या है। सुभान अल्लाह, क्योंकि पूरा कुरान जो है ना वो यही बता रहा है कि आका ने आपको क्या हुक्म दिया। तो हम तो ये सुनना ही नहीं चाहते, क्यों नहीं सुनना चाहते, क्यों हमने कोई मानना है जो हम हुक्म सुने? कितनी बड़ी गुस्ताखी की ये बात है जो हम मुंह से निकालते हैं।
سوچا کبھی آپ نے کتنی بڑی بری بات ہے اور جان بوجھ کے سننا نہیں چاہتے اور کھڑے ہو کے نمازوں میں بڑے ادب سے کہہ رہے ہوتے ہیں یا کا نابود ہو یا کا نہ دو کتنی دفعہ دن میں کہتے ہیں بتائیں گنے تو صحیح کتنی دفعہ دن میں کہتے ہیں فرضوں میں سنتوں میں نفلوں میں تہجد میں سارا دن کہتے ہیں یا کا نابود میں غلام ہوں صرف تیری یعنی میری پوری لائف میرا پورا دن رات میری ساری زندگی جو ہے نا وہ تیری غلامی میں ہے اس میں میں تیری ہی غلام ہوں پوری لائف میں